यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। लकडाउनका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेका खरीद तथा निर्माण सम्झौताको म्याद बढ़ीमा 6 महिना थप गर्ने मन्त्री परिषदको निर्णय। कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धारका लागि रोजगार प्रवर्धन कोषको रकम खर्च गर्ने निर्णय भएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाद्वारा जानकारी। सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। सिन्धुपाल्चोकको फुलपिङ कट्टीमा पहिरोमा परि एकै परिवारका दुईजनाको मृत्यु, 3 जना बेपत्ता। र टर्कीमा एक विमान दुर्घटना हुँदा 7 सुरक्षाकर्मीको मृत्यु। अब समाचार विस्तारमा। सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेका खरीद तथा निर्माण सम्झौताको म्याद बढ़ीमा 6 महिना थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको यही आषाढ़ 29 गतेका बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ मन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाले लकडाउनको अवधिभित्र म्याद सकिएका सम्झौताहरूको बढ़ीमा 6 महिना म्याद थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। म्याद थप गरे बापत नेपाल सरकारलाई थप लागत तिर्न नपर्ने वा अन्य कुनै सुविधा दावी गर्न नपाउने गरी आपूर्तिकर्ता वा निर्माण व्यवसायको निवेदनको आधारमा बोलपत्र स्वीकृत गर्ने अधिकारीले सम्झौताको म्याद थप गर्न सक्ने मन्त्री डाक्टर खतेउडाले बताउनुभयो। मन्त्री परिषद बैठकले कोरोना भाइरसका कारण प्रभावित वायुसेवा कम्पनी तथा विमानस्थल परिसरमा संचालित व्यवसाय तथा मनोरञ्जनात्मक वायुसेवा कम्पनीहरूलाई 2076 चैत्र 1 गतेदेखि लकडाउन खुलेको मितिदेखि 1 महिनासम्म लाग्ने पार्किङ शुल्क तथा कोठा भाड़ामा 75% छूट दिने र त्यस अवधिसम्म जारी हुने बिलमा विलम्ब शुल्क छूट दिने निर्णय गरेको छ। बैठकले वायुसेवा संचालन अनुमति पत्र नवीकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा 50% छूट दिने, नियमित रूपमा बुझाउनु पर्ने विमानस्थल शुल्कहरू, भुक्तानी गर्ने अवधि सन् 2020 डिसेम्बर 31 कायम गरी सो अवधिभित्र बुझाएमा विलम्ब शुल्क नलिने पनि निर्णय गरेको छ। यसै गरी बैठकले विश्वव्यापी कोरोना संक्रमणका कारण वैदेशिक रोजगारका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशका 2077 स्वीकृत गरी कामदारको उद्धारका लागि रोजगार प्रवर्धन कोषको रकम खर्च गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाले जानकारी दिनुभयो।
हामीसँग प्रवर्धन कोषमा पैसा छ र त्यही योगदान गरेका, त्यहाँ रकम जम्मा गरेका व्यक्तिहरू विदेशी रोजगारीमा जाँदाखेरि उनीहरूलाई उद्धार गर्नको लागि त्यो रकम खर्च गर्न सकिने र विदेशमा बसेर त्यहाँ बेखर्ची भएका रोजगारदाताले पठाउनलाई नसकेको, उनीहरूको आफ्नो आर्थिक स्थिति पनि राम्रो नभएको र फर्कनै पर्ने स्थिति भएकोमा यो कोषको समेत प्रयोग गरेर उहाँहरूलाई उद्धार गर्ने भन्ने निर्णय हो यो।
मन्त्री परिषद बैठकले कोरोना भाइरसको महामारीका कारण विदेश कामदार पठाउन नसकेको वैदेशिक रोजगार कम्पनीहरूले लगातार 2 वर्षसम्म 100 जना भन्दा बढ़ी कामदार पठाउन सकेको भएमा यसै आर्थिक वर्षमा र नसकेको भए आर्थिक वर्ष 2076-77 र 77-78 गरी जम्मा 200 जनालाई वैदेशिक रोजगारीमा पठाउने गरी संस्थाको इजाजत पत्र नवीकरण गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, दार्चुलाको टिंकर लगायतका स्थानमा भन्सार कार्यालय स्थापना गर्ने, त्रिवेणीको भन्सार कार्यालयको स्तर उन्नति गर्ने र केही भन्सार कार्यालयहरूको कार्यक्षेत्र पुनरावलोकन गर्ने निर्णय गरेको मन्त्री खतेउडाले बताउनुभयो।
भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदा त्यो अन्तर्राष्ट्रिय विमानस्थल हुने हुनाले भन्सार बिन्दु त्यहीँ रहनुपर्ने हुनाले त्यसलाई भन्सार बिन्दु कायम गर्ने एउटा विषय छ। त्रिवेणीको भन्सार कार्यालयलाई स्तरोन्नति गरिएको छ, त्यसलाई पनि भन्सार बिन्दु तोक्ने गरी निर्णय गरिएको छ। दार्चुलामा पनि भन्सार कार्यालयको रूपमा स्थापना हुँदैछ र त्यसको लागि टिंकर, झोलुङ्गे बगर, ब्यास छाँगु र दलु क्षेत्र पनि त्यो भन्सार क्षेत्र भनेर कायम गरिएको छ र केही भन्सार बिन्दुहरूको कार्यक्षेत्र परिवर्तन गरिएको छ। त्यसमा चाहिँ यो नवलपरासी स्थित महेशपुर भन्सार कार्यालयको कार्यक्षेत्र चाहिँ भुजा, विष्णुपुरा र पसौनी भनेर निर्धारण भएको छ। त्यसै गरी महाकाली भन्सार कार्यालय बैतडीको कार्यक्षेत्र चाहिँ धर्मघाट भनेर भनिएको छ।
यसै गरी बैठकले नारायणगढ़ बुटवल सड़क खण्डको विस्तार तथा स्तर उन्नतिका लागि सड़क छेउका रूख तथा बिरूवा हटाउन स्वीकृति दिने, साबिकको जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भई स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सेवानिवृत्त सुविधाको रकम भुक्तानी दिने, राष्ट्रिय प्रसारण दशौं संशोधन नियमावली 2077, रेडियो संचार लाइसेन्स चौथो संशोधन नियमावली 2077 तथा चलचित्र निर्माण प्रदर्शन तथा वितरण छैठो संशोधन नियमावली 2077 स्वीकृत गर्ने निर्णय गरेको छ। पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरू बीच छलफल भएको हो। नेकपा स्थायी कमिटी बैठक भोलिका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताउनु भएको छ। कोविड 19 को महामारीपछि यातायात सञ्चालनमा देखिएको समस्याबारे आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाउन गएका यातायात व्यवसायी र मजदूर संगठनको प्रतिनिधि मण्डलसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले सामर्थ्य अनुरूप समाधानमा अग्रसर रहने बताउनुभयो। यसै गरी यातायात व्यवसाय तथा मजदूरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। त्यस अवसरमा अध्यक्ष प्रचण्डले कोरोनाको संकटबाट बन्द रहेका यातायातलाई सुरक्षित रूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा 213 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेहरूको संख्या 11,249 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आजसम्म विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 64.85% कोरोना भाइरस संक्रमण मुक्त भएको जानकारी दिनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 4,981 जनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा 167 जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या 17,344 पुगेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वार्ड नम्बर 4 फुलपिङ कट्टीमा आज बिहान गएको पहिरोमा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना बेपत्ता भएका छन्। पहिरोमा परि 34 निमा स्याङबो शेर्पा र 16 आङजी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा 84 सोम बुट्टी शेर्पा, 48 सोम साङ शेर्पा र 12 छिरिङ शेर्पा रहेका छन्। यसै गरी मेलम्ची खानेपानीको सिन्धुपाल्चोक स्थित अस्थायी बाँध भत्किएर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार राफ्टिङ बोट मेलम्ची नगरपालिका 11 इन्द्रावती नदीमा दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन्। सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतमा आउने मुद्दालाई त्यसका प्रकृतिका आधारमा वर्गीकरण गर्ने पद्धति शुरू गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा सर्वोच्च अदालतका न्यायाधीश मुख्य रजिस्ट्रार रजिस्ट्रार लगायतले देशभरका उच्च अदालत तथा जिल्ला अदालतमा भर्चुअल माध्यमबाट मुद्दाको फरक व्यवस्थापन पद्धतिको आज शुभारम्भ गर्नुभएको हो। त्यस अवसरमा प्रधान न्यायाधीश जबराले अदालतमा आउने विवादको प्रकृति, विषयवस्तु, विवादित प्रश्न र निरूपण हुनुपर्ने विषय तथा विषयवस्तुको गम्भीरता, कार्यवाहीमा लाग्ने समयका आधारमा मुद्दाहरू फरक फरक प्रकृतिका हुने भएकाले फरक प्रकृतिका मुद्दाका लागि व्यवस्थापन पद्धति आवश्यक परेको बताउनुभयो। आजदेखि जिल्ला र आगामी भदौ 1 गतेदेखि उच्च अदालतमा मुद्दाको फरक व्यवस्थापन पद्धति लागू हुने सर्वोच्च अदालतले जनाएको छ। अर्थमन्त्री डाक्टर युवराज खतेवड़ाले कोरोना भाइरस संक्रमणको महामारीका बीचमा पनि गत आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डाक्टर खतेवड़ाले गत आर्थिक वर्षको समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको र समग्रमा 71% बजेट खर्च भएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतेवड़ाले गत आर्थिक वर्षमा कुल 8,41 अर्ब रूपैयाँ राजस्व संकलन भएको र पूँजीगत तर्फ केही कम खर्च भए पनि आर्थिक वर्षको बजेटको लक्ष्य पूरा गर्न सफल भएको बताउनुभयो।
मैले 827 अर्ब जसो उठ्छ भनेको थिएँ, अहिले 841 अर्ब उठेको स्थिति छ। खर्च पनि अनुमान अनुसारै 10 खर्ब 73 अर्बको खर्च हुने अनुमान गरिएको थियो, अहिले 10 खर्ब 94 अर्ब खर्च भएको छ। अरू विदेशी सहायता र अरू किसिमका आन्तरिक ऋणका जे लक्ष्यहरू थिए त्यो अनुसारै भएको छ। समग्रमा सुरु बजेट अनुमानको 71% भएको छ खर्च, र सुरु बजेट अनुमानको 75% राजस्व उठेको छ। गत आर्थिक वर्षको 4 महिना चाहिँ आर्थिक क्रियाकलापहरू प्रभावित भएको अर्थमा बुझ्ने हो भने बजेट कार्यान्वयनलाई सन्तोषजनक मान्नुपर्छ भन्ने मलाई लाग्छ।
अर्थमन्त्री डाक्टर खतेउडाले गत आर्थिक वर्षको चालू तर्फको खर्च बढ़ी हुँदा आर्थिक वृद्धिमा असर देखिए पनि केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको 2.3% हाराहारीमा आर्थिक वृद्धि दर कायम हुने अनुमान रहेको उल्लेख गर्नुभयो। उहाँले असाढ़बाट राजस्वले गति लिएको र खर्च समेत बढ़ेको जानकारी दिनुहुँदै व्यापार घाटामा सुधार भएको स्पष्ट पार्नुभयो। उहाँले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षको पहिलो दिन आज नै बजेटसँग सम्बन्धित मार्गदर्शन जारी गरिएको र बजेट कार्यान्वयनको पूर्व तयारीका विषयमा ठूलो बजेट भएको मन्त्रालयहरूसँग छलफल र ताकेता अघि बढ़ाइएको जानकारी पनि दिनुभयो। अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाले डिजिटल नेपालको अवधारणालाई मूर्त रूप दिन मन्त्रालयले अघि सारेको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड़ दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गर्नुहुँदै संचार मन्त्री डाक्टर खतेउडाले सम्बद्ध नेपाल सुखी नेपालीको सरकारको लक्ष्य पूरा गर्ने गरी आफ्नो कार्यक्षेत्रका जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गोकर्ण मणि दुवाड़ीले समयमा काम सम्पन्न गर्न कार्ययोजना अघि ल्याइएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका राष्ट्रपति जाइर मिसाइस बोल्सोनारोको शीघ्र स्वास्थ्य लाभ तथा सुस्वास्थ्यको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आफ्ना ब्राजिल समकक्षीलाई एक सन्देश पठाउनु हुँदै अहिलेको कठिन परिस्थितिमा ब्राजिल र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
14-15 बजारमा नयाँ के छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगलाई उपलब्ध कर्मचारीको समुचित परिचालन गरी आयोगको कामलाई अगाडि बढ़ाउन निर्देशन दिएको छ। राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगको हालसम्मको कार्य प्रगति सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले आयोगमा पदाधिकारीको नियुक्ति नहुँदासम्म कार्यरत कर्मचारीले ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वनलाई समृद्धि र आर्थिक विकासमा जोड़ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले वैज्ञानिक वन व्यवस्थापन उद्देश्य अनुरूप सफल हुन नसकेको, फड़ानी गरिएका वनलाई प्रदेशले उपयुक्त व्यवस्थापन नगरेको, कटान गरिएका काठ कुहिएर काम नलाग्ने हुँदा समेत मन्त्रालय मौन रहेको जस्ता विषयमा मन्त्रीको ध्यान आकर्षण गराउनु भएको थियो। जाजरकोटको बारेकोट गाउँपालिकामा बाढ़ी पहिरोका कारण सयौं घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोले सयौं हेक्टर लगाएको धान र मकै बाली नष्ट गरेको छ भने सड़क अवरूद्ध हुँदा आवत जावतमा समेत अवरूद्ध भएको छ। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
बारीकोट गाउँपालिकामा विस्थापित परिवारले कुनै राहत पाउन सकेका छैनन्। पहिरोमा 11 जनाको मृत्यु भयो भने अझै 3 जना बेपत्ता छन्। ठूलो संख्यामा स्थानीय विस्थापित हुँदा समेत सरकारले तिरपाल समेत दिन नसकेको बाढी पहिरो पीड़ितको गुनासो छ।
घर माथि पनि बस्ने ठाउँ नै, तल पनि बस्ने ठाउँ नै, घरभरि भत्किन अलि त जिउ मात्रै जोगेन, हाल्न खाने पिने नभइकन आज भोक भोकै नाक नगाई बस्या।
कता बेपत्तामा छन् भनेर चाहिँ एउटा सरकार पनि पुगेको छैन।
1100 घर परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भएको छ। गाउँपालिकाले मृतक तथा पत्ताका आफन्तलाई प्रति व्यक्ति 5,000 दलले राहत रकम उपलब्ध गराएको छ। वडाको तथ्याङ्क संकलन गर्ने काम भइरहेको अध्यक्ष शाहको भनाइ छ।
1100 घर परिवार हाम्रो विस्थापित छन्। अहिले विद्यालयहरूमा आफन्तहरूको सहारामा बस्नु भएको छ। भौतिक पूर्वाधार संरचना पूर्ण रूपमा ध्वस्त भएको छ। बाँचेका मान्छेलाई व्यवस्थित गरी बाँच्न लगाउने र मरेका मान्छेको परिवारलाई राहत दिने गरी हामी अगाडि बढेका छौँ।
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत जिल्लाका सांसदहरूको टोली हेलिकप्टरमा केही राहत सामग्री लिएर बारीकोट आए पनि उक्त सामग्री वितरण हुन सकेको छैन। सार्कीटोल, जिरी, तल्नुचिरी, धौलाकोट, मैना, तोलखाना, घरती गाउँ लगायत बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। विस्थापित परिवार विद्यालय खुलाचौरमा बसिरहेका छन्। पहिरोले 4 घर, 5 घर, 6 घर पूर्ण रूपले क्षति गरेको छ। यसै गरी 800 घर पहिरोको जोखिममा रहेका छन्। बाढी पहिरोले 100 हेक्टरमा लगाएको मकै बाली, धान खेती नष्ट गरेको छ। एक गाउँबाट अर्को गाउँमा जाने आउने बाटो समेत बन्द भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरू हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ। कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषले कुनै सोच नबनाएको बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीलाई 1,00,000 रूपियाँ घुससहित पक्राउ गरेको छ। आयोगको टोलीले ढोरपाटन नगरपालिकाको एक विकास आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा पोखराको 0 किलोमिटरबाट इन्जिनियर मिलन अधिकारीलाई रंगेहात पक्राउ गरिएको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताउनुभयो। यसै गरी सुनसरीको इटहारी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकम सहित आज पक्राउ परेका छन्। लेखा अधिकृत पोखरेललाई 65,000 रूपियाँ घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहारीले जनाएको छ। दाङको घोराहीमा सवारी दुर्घटना हुँदा 1 मृत्यु भएको छ। कपिल वस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुरतर्फ जाँदै गरेको बोलेरो जीप घोराही 3 मसोट नजिकै दुर्घटना हुँदा तुलसीपुर 15 बस्ने 16 वर्षीय पदम ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाण्डुले आजदेखि नियमित सेवा सञ्चालन गरेको छ। कोरोना भाइरसको कारणले अति आवश्यक बाहेक सेवा बन्द गरेको अस्पतालले सबै सेवा सुचारू गरेको अस्पतालका निर्देशक डाक्टर संगीता कौशल मिश्रले जानकारी दिनुभयो। यसैबीच अस्पतालले COVID-19 को पीसीआर विधिबाट परीक्षण गर्नका लागि प्रयोगशाला स्थापनाको तयारी गरेको निर्देशक मिश्रले बताउनुभयो। प्रदेश नम्बर 5 स्थानीय तहहरूले आगामी वर्षको बजेट मार्फत कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेका छन्। रूपन्देहीबाट संवाददाता कमला पाण्डेको रिपोर्ट।
सिद्धगंगा नगरपालिका अर्घाहाँचीले नगरभित्र उत्पादन हुने तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको उत्पादन पछाडिको बिक्रीमा अनुदान दिने कार्यविधिलाई आर्थिक वर्षको बजेटमा समावेश गरेको छ। सिद्धगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी:
उत्पादन पछाडिको बिक्रीमा आधारित अनुदान दिने तारिख बनाएका छौँ। हामीले मासुमा प्रति किलो 50 रुपियाँ, मह पनि कम्तीमा 50 किलो उत्पादन गर्छ भने महमा 50 रुपियाँ, लोकल कुखुरा न्यूनतम 50 किलो चाहिँ गरेर भयो भने प्रति किलो 50, अनि व्यवस्थित ढंगले
यस्तै सरकारले छुट्याएको आगामी वर्षको बजेटमा कुल बजेटको 21.46% बजेट मात्र लैंगिक रूपमा प्रत्यक्ष लाभ पुग्ने बजेट रहेको छ। गत वर्ष यो प्रतिशत जम्मा 14.28% रहेको थियो। प्रदेश सरकारले आफ्ना संरचना ऐन, नीति तथा कार्यक्रममा लैंगिक समानता, हिंसा न्यूनीकरण र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको छ। प्रदेश नम्बर 05 का सामाजिक विकास मंत्री सुदर्शन बराल।
50% हाराहारी दैनिक मैत्री प्रकार महिला सशक्तिकरण गराउनका लागि पर्याप्त ध्यान दिएका छौँ।
बासगढी नगरपालिका बर्दियाले लैंगिक रूपमा महिलालाई अगाडि ल्याउन शिक्षा स्वास्थ्य सँगै पूर्वाधारका कार्यक्रमलाई समेत ध्यान दिएर महिला बाल बालिका र युवालाई सिपमूलक तालिम दिई रोजगारी बनाउन कृषि र पशुपालनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ। बासगढी नगरपालिकाका उप प्रमुख सुषमा चौधरी।
शिक्षालाई हामी प्राथमिकता दिएका छौँ, कृषि पशु महिला बाल बालिका अनि सहकारी। कृषि अन्तर्गत सहकारी खेती गर्न चाहनु भयो भने शाखाबाट निशुल्क रूपमा बिउबिजनहरू तालिमहरू दिने।
वैदेशिक रोजगारबाट फर्कनेको संख्या बढेसँगै युवालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम र दक्ष बनाई रोजगारी बनाउने बाटोमा स्थानीय तहले आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको हो। कमला पाण्डे, रेडियो नेपाल, बुटवल।
समाचारपछि अब केही अन्तर्राष्ट्रिय समाचार। टर्कीको पहाड़ी भेगमा आज एक प्रहरी विमान दुर्घटना हुँदा 7 सुरक्षाकर्मीको मृत्यु भएको छ। उद्धार क्षेत्रमा भइरहेको कार्यको अनुगमनपछि फर्किएको विमान एक पहाड़मा ठोक्ने पुगेको थियो। दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। कश्मीरमा रहेको अमरनाथ मन्दिरको दर्शनका लागि हिन्दू धर्मावलम्बीहरूका लागि अनुमति दिने भएको छ। अमरनाथ दर्शनका लागि हरेक वर्ष भारतबाट लाखौं तीर्थयात्री यात्रा गर्ने गर्दछन्। लकडाउनका बेला भएको यो निर्णय घातक हुने बताइएको छ। छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमितको संक्रमण 10 लाख पुग्न लागेको छ। भारतमा हालसम्म कोरोना भाइरसका कारण 25,122 जनाको मृत्यु भइसकेको छ। विश्वभर नै महामारीका रूपमा फैलिसकेको कोरोना भाइरसका कारण 5,87,111 जनाको मृत्यु भइसकेको छ भने कुल 1,37,45,000 भन्दा बढ़ी संक्रमित मध्ये 81,93,900 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भएका छन्। 36,20,455 भन्दा बढ़ी संक्रमित रहेको अमेरिकामा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या 1,40,000 नाघिसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
आन्तरिक राजस्व विभागले साना करदाताले बैंकमा कर र आय विवरण एकैसाथ बुझाउने प्रणाली बिहिबारदेखि शुरू गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणाली नाम दिएको सो प्रणालीको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थ मन्त्रालयबाट शुभारम्भ गर्नुभयो। विभागले आर्थिक वर्ष 2077-78 बजेटले अघि सारेको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रूपमा राजस्व व्यवस्थापन प्रणाली लागू गरेको हो। कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रणालीको विकाससँगै सानो कर तिर्न रकम बढ़ी खर्च हुने कठिनाईले कर दाखिला नगर्ने समस्यामा कमी आउने बताउनुभयो। अर्थमन्त्री खतिवडाले अहिले कर कार्यालयहरूलाई करदाता नजिक लगिएको र कर तिर्न सजिलोको लागि द्रुत गतिको इन्टरनेट सेवा अप्टिकल फाइबर मार्फत देशैभर विस्तारमा जोड़ दिएको बताउनुभयो। अर्थमन्त्री खतिवडाले गत वर्षको राजस्व संशोधित लक्ष्य अनुसार नै संकलन गर्न र खर्च गर्न सफल भएको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा राजस्व सचिव रामशरण पुडासेनीले राजस्व व्यवस्थापन प्रणाली लागू भएपछि देशभरका 5 लाख भन्दा बढ़ी करदाता लाभान्वित हुने बताउनुभयो। कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले बजेटको कार्यान्वयन शुरू भएसँगै विभागले 10 करदाता सेवा समेत बिहिबारबाटै शुरू गरेको जानकारी दिनुभयो। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बिहिबार नेप्से परिसूचक 2.38% बढ़ेर बन्द भएको छ। आर्थिक वर्ष 2077-78 पहिलो दिनमा नै नेप्से परिसूचक हरियो भएपछि लगानीकर्ताहरू उत्साहित भएका छन्। बिहिबार नेप्से परिसूचक 32.42 अंकले बढ़ेर 1,394.77 बिन्दुमा पुगेको छ। यस दिन विभिन्न 180 कम्पनीहरूका 16,545 कारोबारहरूबाट 1,04,17,70,000 रूपियाँ बराबरका 29,14,518 किता शेयरहरू किनबेच भएका छन्। बिहिबार कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सबैभन्दा माथि रहेको छ। तेस्रो मुलुकबाट आयात गरिएको 2 अर्ब रूपियाँ बराबरका 800 कन्टेनर मरिच, केराउ, छोकडा, सुपारी, सुक्खा बन्दरगाह, भन्सार, नाका, बीरगंजमा अलपत्र परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयात अनुमति बिना ठूलो परिणाममा भित्राइएको मरिच, केराउ, छोकडा, सुपारी 2 महिना भन्दा बढ़ी समयदेखि सुक्खा बन्दरगाहमा भन्सार जाँच पास नभई अलपत्र परेको हो। आयातकर्ताहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पटक पटक अनुमति माग गर्दै आएको भन्दै विभागले अनुमति नदिएपछि व्यवसायीले वस्तु निर्यातकर्तालाई नै फिर्ता गर्न पाऊ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका छन्। गत चैत्र 16 सरकारले केराउ, छोकडा, मरिच, सुपारी लगायतका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध लगाउनु अघि नै सिपमेन्ट आएका वस्तु सुक्खा बन्दरगाह, कोलकाता र विशाखापट्टनम बन्दरगाहमा आइसकेको हुँदा व्यवसायीहरूले आयात गरेका थिए। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई उद्धृत गर्दै वीरगंजबाट हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्।
अब खेल समाचार अजय बमबाट।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरितामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहिबार निकालेको नयाँ वरितामा नेपाल 170 स्थानमा रहेको छ। गत महिना नेपाल 170 स्थानमै रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र मालदिव रहेको छ। भारत 108 स्थानमा रहेको छ भने मालदिव 155 स्थानमा रहेको छ। नेपाल भन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। कोरोना भाइरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप परेको छ, जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। मार्चबाट अन्तर्राष्ट्रिय खेल नहुँदा नेपाल सहित सबै राष्ट्रको वरिता यथावत रहेको छ। नयाँ वरिताको शीर्ष स्थानमा बेल्जियम रहेको छ। त्यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ल्याण्ड र पाँचौं स्थानमा उरुग्वे रहेका छन्। गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक जोइस्युन कुकले वरियताका खेलाड़ीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थाल्नु भएको छ। प्रशिक्षक कुकले वरियताका खेलाड़ीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याउनु भएको हो। नेपालमा लकडाउन कुकुलो भएसँगै नेपाली ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि भौतिक दूरी अवलम्बन गर्नुका साथै सुरक्षित हुने उपायहरू अवलम्बन गरी प्रशिक्षण गरिरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले आगामी वर्ष टोकियोमा ओलम्पिक गर्न प्रतिबद्ध रहेको बताएको छ। कोविड 19 महामारीले यसै वर्ष हुने ओलम्पिक खेल स्थगित गरी आगामी वर्ष जुलाई 23 अगस्त 8 सम्म हुनेछ। खेल प्रतियोगिताहरूमा पर्यटन सुरक्षा प्रबन्धन अपनाइने र सम्भवतः दर्शकहरूले पनि स्टेडियममै आई खेल हेर्न सक्ने आशा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्षले बताउनु भएको छ।
अब मौसम। हाल देशभरि मनसूनी वायुको प्रभाव हुनुका साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नम्बर 1 र बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। लकडाउनका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेका खरीद तथा निर्माण सम्झौताको म्याद बढ़ीमा 6 थप गर्ने मन्त्री परिषदको निर्णय। कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अल्पत्र परेका नेपाली कामदारको उद्धारका लागि रोजगार प्रवर्धन कोषको रकम खर्च गर्ने निर्णय भएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउड़ाद्वारा जानकारी। सार्वजनिक यातायात संचालनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्ध। सिन्धुपाल्चोकको फुलपिङ कट्टीमा पहिरोमा परि एकै परिवारका 2 मृत्यु, 3 बेपत्ता र टर्कीमा 1 विमान दुर्घटना हुँदा 7 सुरक्षाकर्मीको मृत्यु। यसका साथै राति 9 समाचार पूरा भयो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।